नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 9 गते मंगलबार, वैशाख कृष्ण पक्ष नवमी तिथि, तदनुसार 22 अप्रेल सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले शिक्षक आन्दोलन र शिक्षा मन्त्रीको राजीनामाको प्रसंगलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। गोर्खापत्रले शिक्षकका जायज माग पूरा हुन्छन् शीर्षकमा प्रमुख खबर बनाएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने शिक्षकका माग पूरा गरिने बताउनु भएको छ। हिजो नेपाल प्रगतिशील प्राध्यापक संगठनको 11 राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकलाई अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आह्वान गर्नुभयो। अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियन अधिकारको रक्षासहित पेशागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो। ऐन ल्याउन भनेर यात्रा शिक्षक सड़कमा आन्दोलनमा आउनु पर्दैन, भर्ना अभियान शुरू भइसकेको छ, कृपया जानुस् विद्यालयमा गएर भर्ना गराउनुहोस्। प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकलाई भन्नुभयो एसईको उत्तर पुस्तिका परीक्षण गर्नुहोस्, गुणस्तरीय शिक्षाका लागि लाग्नुहोस् प्रधानमन्त्रीको भनाइ थियो। शिक्षकहरूले हाल माग गरिरहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक अहिले संसदीय समितिमा विचाराधीन छ। माध्यमिक शिक्षा परीक्षा एसईमा 52% विद्यार्थी फेल गराइएको भन्दै विगतमा आफूले शिक्षकलाई लक्षित गरेर गरेको टिप्पणीबाट चित्त नदुखाउन पनि प्रधानमन्त्री ओलीले अनुरोध गर्नुभयो। उहाँले भन्नुभयो शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकलाई लाभ छैन, त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुहोस्। प्रतिगामी तत्वहरू सल्व लागेका बेला तपाईहरूले आन्दोलन गर्ने यो उपयुक्त समय पनि होइन। समृद्धि र अग्रगतिका लागि बौद्धिक सक्रियता देखाउन प्राध्यापकहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले प्रतिगामी उग्र वामपन्थी विकृति र विसंगतियुक्त प्रवृत्तिहरू विरूद्ध प्राध्यापकहरूले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने बताउनुभयो। शिक्षकका जायज माग पूरा हुन्छन् शीर्षकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गोर्खापत्र दैनिकले आजको प्रमुख समाचार बनाएको छ। गोर्खापत्रको अग्रपृष्ठबाटै शिक्षा मन्त्रीद्वारा राजीनामा शीर्षकको खबर लिँदैछौ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ। हिजो साँझ 5:30 बजे मन्त्री परिषदको बैठक शुरू हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराईले मन्त्री पदबाट राजीनामा दिनुभएको हो। विद्यालय तहका शिक्षक आन्दोलन चर्किरहेका बेला शिक्षा मन्त्रीले राजीनामा दिनुभएको हो। यद्यपि मन्त्री भट्टराईले स्वास्थ्यका कारण देखाउँदै राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ। पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकको आन्दोलन चर्कदै गएको छ। विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने र त्यसमा आफूहरूको पेशागत सेवा सुविधा थपिनुपर्ने माग गर्दै शिक्षकहरू चैत 20 गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन्। तर शिक्षकका माग पूरा गर्ने सन्दर्भमा शिक्षा मन्त्री भट्टराईले थुप्रै प्रस्ताव ल्याए पनि शिक्षकले प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने भन्दै आन्दोलनबाट फिर्ता हुन मानेका छैनन्। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकले पनि शिक्षा मन्त्रीको राजीनामाको प्रसंगलाई प्रमुख खबर बनाएको छ। कान्तिपुर दैनिकबाट कानूनमा अग्रिम जमानतको प्रावधान राख्ने तयारी शीर्षकको खबर लिँदैछौ। कुनै आरोपमा प्रहरीले पक्राउ गर्नु अगावै व्यक्तिले अदालतबाट अग्रिम जमानतका लागि निवेदन दिन सक्ने कानूनी व्यवस्था गर्न लागि छ। पक्राउ नै गर्नुपर्ने पर्याप्त आधार र प्रमाण बिना प्रतिशोध लिन सरकारले प्रहरीको दुरूपयोग गर्न खोजेमा नागरिकलाई अदालतबाट सुरक्षित बनाउन मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न थालिएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको संहिता संशोधन विधेयकको मस्यौदामा अग्रिम जनमतको प्रस्ताव छ, तर जघन्य अपराधको आरोप लागेकालाई त्यस्तो सुविधा हुने छैन। जन्मकैद हुने वा 10 वर्षभन्दा बढ़ी कैद सजाय हुने कसूर जघन्य अपराधको सूचीमा पर्छन्। यस्ता कसूरका आरोपीसहित विदेशी नागरिक कुनै अदालतमा मुद्दा विचाराधीन रहेका तथा फौजदारी मुद्दामा पहिला सजाय पाएका व्यक्तिलाई अग्रिम जमानत माग्ने अधिकार हुनेछैन। त्यसबाहेकलाई पक्राउ पर्न सक्ने लागेमा वा पक्राउ पूर्जी जारी भएमा वा हिरासतमा राखिएमा अग्रिम जमानत माग्ने अधिकार दिन खोजिएको छ। मन्त्रालयको कानून तर्जुमा महाशाखाका सहसचिव मान बहादुर अरियालका अनुसार संहिता संशोधनका लागि प्रारम्भिक मस्यौदा तयार भइसकेको छ। पहिला सुन अनि मात्रै थुन भन्ने ध्येयले कानूनमा संशोधन प्रस्ताव गरिएको उहाँले बताउनुभयो। सरकारवाला निकाय तथा विज्ञको सुझावपछि मस्यौदालाई अन्तिम रूप दिइने पनि उहाँले बताउनुभयो। कानूनमा अग्रिम जमानतको प्रावधान राख्ने तयारी शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नागरिक दैनिकले पनि शिक्षा मन्त्रीको राजीनामाकै प्रसंगलाई प्रमुख रूपमा प्रकाशन गरेको छ। नागरिक दैनिकको अग्रपृष्ठबाट कर्मचारीले पेन्सन र वृद्ध भत्ता मध्ये एक रोज्नुपर्ने शीर्षकको खबर लिँदैछौं। संसदको राज्य व्यवस्था समितिबाट पास हुनै लागेको निजामती सेवा ऐनको मस्यौदामा सरकारी कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी प्रस्ताव तयार गरिएको छ। उक्त कानून संसदबाट पास भयो भने पेन्सन सुविधा लिइरहेका निजामती कर्मचारीले वृद्ध भत्ता लिन पाउने छैनन्। वृद्ध भत्ता लिन चाहे पेन्सन नलिने सुविधा पनि उनीहरूलाई छ, तर वृद्ध भत्ता भन्दा पेन्सन सुविधा धेरै बढ़ी हुने भएकाले निजामती कर्मचारीले सेवानिवृत्त भएपछि वृद्ध भत्ता भन्दा पेन्सन सुविधा नै रोज्ने निश्चित छ। प्रस्तावित कानूनमा निजामती सेवाबाट अवकाश पाएपछि कर्मचारीले लाभको पदमा पुनः सेवा शुरू गरे लाभको पदमा काम गर्दासम्म पेन्सन लिन पाउने छैनन्। सेवानिवृत्त कर्मचारीहरूले जुन निकायमा काम गर्छन् त्यहाँ सेवारत हुँदासम्म सोही निकायबाट तलब सुविधा मात्र लिन पाउने व्यवस्था राखिएको छ। त्यसबेलासम्म पेन्सन सुविधा समेत पाउन सक्ने छैनन्। समितिको बैठकमा अधिकांश सांसदहरूले निजामती कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी ऐनमा व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए। सांसदहरूको धारणापछि प्रस्तावित ऐनमा उक्त व्यवस्था राखिएको हो। यसबाट राज्यको व्यवहार केही घट्ने अनुमान गरिएको छ। अहिले सामाजिक सुरक्षा शीर्षकमा अरबौं रकम राज्यको खर्च भइरहेको छ। अहिले अवकाशपछि पेन्सन पनि लिने, कुनै ठाउँमा जागिर खाएपछि तलब पनि लिइरहने, दुवैतिर सुविधा लिने गरेको पाइएको छ। राज्य व्यवस्था समितिका सांसद हृदयराम थानीले भन्नुभयो, यस्तो प्रवृत्तिलाई रोक्न अवकाशपछि एउटा मात्र सुविधा लिन पाउने गरी ऐनमा प्रस्ताव राखेका छौं। उहाँका अनुसार अहिले पेन्सन लिइरहेका कर्मचारीले वृद्ध भत्ता समेत लिने गरेको पाइएको छ। अब कर्मचारीले पेन्सन र वृद्ध भत्ता मध्ये एक रोज्नुपर्ने सम्बन्धीको यो खबर आजको नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा गाउँमा सिंहदरबार, जनता सुरक्षा खोज्दै शहरतिर शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। नेपाल संघीय गणतान्त्रिक प्रणालीमा गएपछि देशमा आन्तरिक बसाईसराईको परिदृश्य पनि बदलिएको छ। एकात्मक प्रणालीबाट मुलुक संघीय प्रणालीमा गयो, गाउँ गाउँमै सिंहदरबार पुग्यो, तर त्यो सिंहदरबारले जनतालाई गाउँमा टिकाउन सकेन। गाउँप्रतिको जनताको आकर्षण झन घट्दै गयो, विस्तारै आफ्नो थापथलो छाडेर जानेको संख्या बढ़न थाल्यो। 10 वर्ष द्वन्द, शान्ति प्रक्रिया र राजनैतिक प्रणालीको पुनर्संरचनापछि ठूलो जनसंख्यामा मानिसले गाउँ छोडे। उनीहरू सुरक्षा र अवसरको खोजीमा काठमाडौँ उपत्यका र अन्य शहरहरूमा स्थायी रूपले नै बसाई सरेको तथ्याङ्कले देखाउँछ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रमुख खबरका रूपमा प्रकाशित छ। जवानीमा आरन चलाएर घर गुजारा चलाएका महन्त लुहारको बाह्या आँखा बन्द भएको 4 वर्ष भयो। आँखा बन्द भएसँगै उहाँको घर धन्दा चलाउने आरन व्यवसाय पनि बन्द भयो। आँखा खुलेपछि फेरि आरन चलाउने धोको छ, उहाँले भन्नुभयो। महन्त लुहारको बसोबास बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर 3 को तोली गाउँ हो। उहाँको घरबाट पालिकाको केन्द्र आउन 4 घण्टा लाग्छ। पालिकाको केन्द्रमा बैतडी समाजले आयोजना गर्न लागेको निशुल्क स्वास्थ्य शिविरको खबर पाएपछि महन्त श्रीमती हजारी लोहारको सहारामा पुर्सौडी नगरपालिकाको केन्द्र हाट बजार पुग्नुभयो। स्वास्थ्य शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विद्या प्रसाद पन्तले उहाँको आँखा खोलिदिनु भएको छ। चार वर्षदेखि मोतियाबिन्दु रहेछ, अपरेशन गरेर राम्ररी देख्ने भइसक्नुभयो, डाक्टर पन्तले भन्नुभयो। बायाँ आँखा खुलेपछि महन्तको मुहारमा मुस्कान थियो, अब त आरन चलाउन सक्छु जस्तो लागेको छ, उहाँले भन्नुभयो। महन्तको आँखा खुले, आरन चलाउने धोको शीर्षकको यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन। फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ, घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको संचार। विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। उकाली ओराली मेलापात र घाँस दाउरा गर्दा चौतारीमा टुसुक्क बसिन्थ्यो। त्यति बेला ठाउँ ठाउँमा चौतारी हुन्थे, त्यहाँ बसेर थाकेका यात्रु आराम गर्थे। बेसी शहर 11 चितिका ऋषिराज दवाडीले पुराना दिनको सम्झना गर्नुभयो। अहिले सड़क सञ्जालको विस्तार भयो, गाउँघरसम्म गाड़ी पुगे, विस्तारै पुराना बाटोहरूमा झार उब्रिन थाले, चौतारी भत्किए, चौतारीमा प्यास मेटाउन राखेका घैंटाहरू पनि हराए। गाउँबेसी गर्दा बरपिपल चौतारीमा भारी बिसाएर सुस्केरा हाल्थ्यौं, थकाई मेटाउँदै पसिना पुस्थ्यौं, घैंटामा राखेको चिसो पानी पिउँथ्यौं। मर्स्याङदी गाउँपालिका 9 टार गाउँका 80 वर्षीय उमाकान्त गौतमले भन्नुभयो, अहिले मोटर बाटो बने, पुरानो बाटो हिँड्न छोडियो, चौतारी पनि बिरानो बन्दै गए। उहाँका अनुसार पहिले धेरै मानिस गाउँमै बस्थे, मोटर बाटो गाड़ीको सुविधा थिएन, पैदलै हिँडेर गाउँबेसी मेलापात उकाली ओराली गरिन्थ्यो। बाटो हिँड्ने बटुवा गाईवस्तु चराउने गोठालालाई लक्षित गर्दै चैत वैशाख महिनामा चौतारीमा माटोको घैंटोमा चिसो पानी राखिन्थ्यो। वैशाखमा प्रतिष्ठा गरिएका चौतारी विधिवत रूपमा बरपिपल विवाह गरिएकोमा माटोको घैंटामा चिसो पानी राखिएको हुन्थ्यो। पानी पिउनका लागि कतै बाँसको डुङ्ग्रो त कहीँ कतै अम्खोरा राखिएको हुन्थ्यो। यस परम्परालाई धर्मघडा भन्ने गरिन्छ, कहीँ कतै यस परम्परालाई धर्मशाला पनि भन्ने गरिन्छ। यो नेपाली मौलिक संस्कृति पनि हो। बेसी शहर 11 चिति तिलहारका ऋषिराज दवाडी र पत्नी सुमित्रा दवाडीले चौतारोमा माटोको घैटोमा चिसो पानी राख्नु भएको छ। आजभोलि गाउँघरमा पुरानो संस्कार र संस्कृति हराउँदै गयो, संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन चौतारीमा पानी राख्ने गरेकी गरेको छु, दवाडीले भन्नुभयो। बाटो हिँड्ने बटुवा खुशी भएर खाने गर्नुभएको छ। हराउँदै धर्मघडा संस्कृति, बिरानो बन्दै चौतारी शीर्षकको यो खबर आजको गोर्खापत्रमा प्रकाशित छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले अव्यवस्थित शहरीकरणले विश्वव्यापी रूपमा सृजना गरेको समस्यालाई सामूहिक प्रतिबद्धताका साथ सुल्झाउनु पर्नेमा जोड़ दिनुभएको छ। थाइल्याण्डको बैंककमा हिजोदेखि शुरू भएको संयुक्त राष्ट्रसंघीय एसिया प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। यो खबर पनि आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। पाथिभरा नपुग्दै टुङ्गियो तीर्थयात्रा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। ललितपुर महानगरपालिका 10 की 45 वर्षीय सबिना पौडेल आचार्य परिवारका 4 सदस्य लिएर ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि आइतबार साँझ ताप्लेजुङ सदरमुकाम पुग्नुभयो। 10 वर्षीय छोरा अभिमय, 16 वर्षीय छोरी आध्यासहित झापाको भद्रपुर नगरपालिका 8 माइत पुग्नुभएकी उहाँ त्यहाँबाट 70 वर्षीय बुवा विनोद पौडेल र 69 वर्षीय आमा सरितालाई लिएर ताप्लेजुङ पुग्नुभयो। सपना थियो पाथिभरा देवीको दर्शन गर्ने। आइतबार साँझ उनीहरू सदरमुकाम फुङलिङमा रहेको होटल प्यारिजमा बास बसे। पाथिभराको फेरी काफले पार्टीसम्म पुग्न सबिनाले फुलिङ नगरपालिका 10 ट्याक्सी चालक 42 वर्षीय दुर्गा भट्टराईको ट्याक्सी बन्दोबस्त गर्नुभयो। वर्षौंदेखि त्यही रूटमा यात्रुको सेवा गर्दै आएका चालक भट्टराई सुकेटारबाट काफले पार्टीसम्म को खाल्डाखोल्डी बारे जानकार थिए तर बिजुलीको तार बाटोमा लत्रिएको पत्तै पाएनन्। सधैयात्रुलाई गन्तव्यमा पुर्याउने भट्टराई सोमबार बिहान भने गन्तव्यमा पुर्याउन नपाउँदै अस्ताए। सबिनाका बुवा आमालाई पाथिभरा पुर्याउने सपना पनि अधुरै रह्यो। मन्दिर पुग्ने यात्रा केही दूरी बाँकी रहँदै सधैँका लागि उनीहरू अस्ताए। पाथिभरा नपुग्दै टुङ्गियो तीर्थयात्रा सम्बन्धीको यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। न्याय परिषदमा न्यायाधीशहरू विरूद्धका उजुरीमा छलफल, नियुक्तिको विषयमा भने छैन सुटसार शीर्षकको खबर आजको हिमालय टाइम्सबाट लिँदैछौ। न्याय परिषदले केही न्यायाधीश विरूद्धको उजुरीको फाइल खोलेको छ। आइतबार साँझ बसेको बैठकमा उजुरीबारे छलफल भएको र सोमबार पनि निरन्तर चलेको न्याय परिषदका एक सदस्यले जानकारी दिनुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत अध्यक्ष रहेको न्याय परिषद कानून मन्त्री अजय कुमार चौरासिया, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता द्वय रामप्रसाद भण्डारी र दामोदर खड्का सदस्य हुनुहुन्छ। हिजोको बैठकमा रिक्त न्यायाधीशहरूको पदपूर्तिको विषयमा भने टुङ्गो लागेको छैन। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। एमसीसी सहित 5 अर्ब बजेट सरेन्डर शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। चालू आर्थिक वर्ष 2081-82 को बजेट प्रणालीमा रहेका मध्ये खर्च हुन नसकी 5 अर्ब 9 करोड़ रूपियाँ समर्पण भएको अर्थ मन्त्रालयले जनाएको छ। फागुन मसान्तसम्म खर्च हुन नसकेको बजेट 15 चैतभित्र समर्पण गर्नुपर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा व्यवस्था छ। सोही व्यवस्था अनुसार 9 वटा मन्त्रालय निकायले खर्च गर्न नसकेको बजेट सरेन्डर गरेका हुन्। मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी कार्यान्वयन गर्ने निकाय एमसीए नेपाललाई चालू आर्थिक वर्षमा विनियोजन गरेको 13 अर्ब 36 करोड़ रूपियाँ मध्ये खर्च हुन नसकेको 2 अर्ब सरेन्डर गरेको अर्थले जनाएको छ। यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित छ। नेपाल समाचार पत्रबाट करोड़पति अमिन 3,29,00,000 गैर कानूनी सम्पत्ति शीर्षकको खबर लिँदैछौ। बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा कार्यरत दिनेश प्रसाद यादवले अनियमितता गरी 3,29,45,702 रूपियाँ 21 पैसा आमदानी गरेको पाइएको छ। विक्रम सम्मत 2063 भदौ 5 गतेदेखि सो पदमा कार्यरत रहेका अमिन यादवले 18 वर्षको अवधिमा विभिन्न जिम्मेवारीमा रहँदा पदको दुरूपयोग गरी सो सम्पत्ति जोड़ेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादव जागिर प्रवेश गरेको दिनदेखि 2081 असार 30 गतेसम्मको अवधिमा कमाएका सम्पत्तिको छानबिनको क्रममा गैर कानूनी आमदानी गरी करोड़ रूपियाँ कमाएको पाइएको हो। यो खबरलाई करोड़पति अमिन शीर्षक दिएर आजको नेपाल समाचार पत्रले प्रकाशन गरेको छ। भारतीय विद्युत मन्त्री खट्टर नेपाल आउँदै शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। भारतीय विद्युत आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज बिहान नेपाल आउँदै हुनुहुन्छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा विद्युत मन्त्री खट्टर 2 दिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो। संघसभामा निर्माण सम्पन्न भएको कोशी कोरिडोर प्रसारण लाइनको ऊर्जा मन्त्री खड्का र भारतीय समकक्षी खट्टरले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय छ। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। बाजुराको विकट हिमाली गाउँपालिका अन्तर्गत साबिकको बिछ्या गाविस झिलिमिली भएको छ। हिमाली गाउँपालिका 1, 2 र 3 वडाका 682 परिवारमा का घरमा बिजुली पुगेर सञ्चालन आएको हो। वडा नम्बर 5 स्थित किउडी गाउँका 120 घर परिवार र कर्णाली प्रदेशको हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका 3 को मासपुर गाउँमा भने दशैंसम्म बिजुली बाल्ने तयारी भएको स्थानीय अगुवा साजन थापाले बताउनुभयो। पुस्तौंदेखि अध्ययारोमा बस्दै आएका गाउँले बिजुली पुगेसँगै खुशी भएका उहाँले बताउनुभयो। बाजुराको विकट बिच्छा गाउँमा बल्यो बिजुली शीर्षकको यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। झाझरकोटमा सड़कसँगै पुल निर्माण शुरू शीर्षकको खबर लिँदैछौ। पश्चिम जाजरकोटलाई सड़क सञ्जालसँग जोड्नका लागि तीनवटा पुलसँगै सड़कको स्तरोन्नतिको काम शुरू गरिएको छ। कच्चे सड़क निर्माण भएको दशकपछि त्यहाँ तीनवटा पुल तथा सड़क स्तरोन्नतिको काम शुरू गरिएको हो। बेरी करिडोरसँग जोड़िएको शिवालय गाउँपालिका एक छेडा बजारबाट छेडागाड गाउँपालिकामा मध्य पहाड़ी राजमार्गसँग जोड़िएर जुनी चाँदेबाट जुम्ला जोड्ने सड़क खण्ड तथा सहायक सड़कमा पुल निर्माणको काम भइरहेको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। हात्ती दपाउन जागराम शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौ। सर्लाहीको हरिपुर र हरिवन नगरपालिकाका किसान हात्ती दपाउन रातभर जागराम बस्न थालेका छन्। जंगली हात्ती आएर घोगा लागेको मकै खाने र कुल्चिएर नष्ट गर्न थालेपछि किसान मकै जोगाउन रातभर खेतमै जागराम बस्न थालेका हुन्। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। विश्वबाट नै लोप हुन थालेको घडियाल गोहीको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र सञ्चालनमा छ। सञ्चालनमा भएको 42 वर्षमा 175 गोहीका बच्चा हुर्किएका छन्। विश्वबाटै लोप हुँदै गएको घडियाल गोही खास गरी दक्षिण एसियाको नेपाल र भारतमा पाइन्छ। नेपालमा मगर र घडियाल गरी दुई प्रजातिका गोही छन्। तिनीहरूमध्ये घडियाल गोही संरक्षित सूचीमा छ। नदी प्रदूषित हुनु, वासस्थान विनाश हुनु, आहारा प्रजाति घट्दै जानु, नदीमा विष हाल्नु लगायतका कारणले घडियाल गोही लोप हुँदै गएको संरक्षण कर्मीको भनाइ छ। यो खबर पनि आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको गोर्खापत्र दैनिकमा नयाँ बजेटको आधार शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा बढेन घर जग्गा कारोबार, नेपाल समाचार पत्रमा लोकतन्त्रको नाउँमा दलतन्त्रको राज, त्यसै गरी हिमालय टाइम्समा विरोध प्रदर्शन र सरकारको सचेतता शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा विद्या गुमाएको शिक्षा शीर्षकको सम्पादकीय प्रकाशित छ भने कान्तिपुर दैनिकमा शिक्षा मन्त्रीको राजीनामाले उठाएका प्रश्न शीर्षकको सम्पादकीय प्रकाशित छ र अन्नपूर्ण पोस्टमा आन्दोलनको भूमरीमा विद्यार्थीको भविष्य शीर्षकको सम्पादकीय प्रकाशित छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।